यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्याउन पूर्ण सहयोग रहने प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताको प्रतिबद्धता। प्रतिपक्षी दलहरूद्वारा संघीय संसदको बैठक सञ्चालनमा हिजो पनि अवरोध। विपक्षीले अर्थहीन विषयमा सदन अवरूद्ध गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी। प्रतिपक्षी दल र पक्षहरूको प्रदर्शनलाई लिएर राजधानीमा उच्च सुरक्षा सतर्कता अप्नाइएको गृह मन्त्रालयद्वारा जानकारी। आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन गर्न नहुनेमा राष्ट्रिय मानवाधिकार आयोगको जोड़। काठमाडौँ उपत्यकासहित देशभरका नेवार समुदाय आज परम्परागत पाहाचर्य पर्व मनाउँदै र इजरायली आक्रमणमा गाजामा 25 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रमुख तीन दलका शीर्ष नेताहरूले शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्याउन आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जवाबदेहिता निगरानी समिति र दण्ड पीड़ित संगठनद्वारा काठमाण्डुमा हिजो आयोजित संक्रमणकालीन न्याय सम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँहरूले संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका यसअघिका काम किन सफल भएनन् भन्ने समीक्षा गरी आगामी दिनका कामलाई सफल बनाउन सबै पक्ष गम्भीर भई लाग्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन संक्रमणकालीन न्याय सम्बन्धी कानूनलाई संसदबाट सहमतिमा पारित गराइएको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले गम्भीर मानवाधिकार उल्लंघन गर्नेलाई कार्यवाही गरिने स्पष्ट पार्नुभयो।
पीड़ितका घाउमा मलम लगाऊ, उहाँहरूका आँसु पुसौं र नेपाली जनतालाई निश्चिन्त बनाऊ, अब नेपालमा शान्ति हुनेछ। अब उपरान्त नेपालमा यस्तो भायोलेन्स हुने छैन, यसरी मान्छे पीड़ित हुनुपर्ने छैन। हामीले वास्तवमा संकल्प गर्यौं भने यसलाई टुङ्ग्याउन नसक्ने कुरा छैन, पीड़ितलाई न्याय दिन नसकिने कुरा छैन, हामी सक्छौ। त्यही विश्वासका साथ अहिले प्रधानमन्त्रीको हैसियतमा म लागेको छु। हामीले अगाडि बढाउनु पर्ने दुईटा कुरा छन्, एउटा शान्ति प्रक्रियालाई टुङ्गो लगाउने, अर्कोतिर सुशासन र विकासको कामलाई अगाडि बढाउने। शान्ति प्रक्रियालाई सफल बनाऊ, न्याय दिने कुरा, परिपूर्ण दिने कुरा, मानवताको विरूद्धको गम्भीर अपराध गर्नेलाई कार्यवाही हुन्छ नै।
सम्मेलनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन सरकार लागि परेको बताउनुभयो।
सरकार शान्ति समझौताका बाँकी काम पूरा गर्ने अघि बढ़िरहेको छ। संघकालीन न्यायका लागि नै सरकारले भर्खरै सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारीको नियुक्तिका लागि सिफारिस समिति गठन गरिसकेको छ। सम्भवतः छिटै नै यो आयोगहरूले पूर्णता पाउनेछन्। आयोगले शान्ति समझौताका मर्म अनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अन्वेषण गरेर न्याय दिलाउने नै छ। वर्तमान सरकार राजनीतिक दलहरू पीड़ितलाई न्याय दिलाउने विषयमा स्पष्ट छौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया दुर्घटनामा नजाओस् भन्नका निम्ति धेरै जोखिम उठाएर सेना समायोजन गरिएको र संविधान निर्माणमा गएको तथा गम्भीर अपराधमा संलग्नलाई कार्यवाही गर्ने विषयमा दलहरूबीच यस अघिदेखि नै कुनै विवाद नभएको प्रश्न पार्नुभयो।
मैले एउटा शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुको नाताले अत्यन्त जटिल र संवेदनशील विषयहरूलाई टुङ्गोमा पुर्याउन मैले आफ्नो ठाउँबाट धेरै रिस्कहरू उठाएको छु। ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरा मुख्य त भिक्टिम सेन्टर्ड हुनुपर्छ, पीड़ितहरूलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकता राख्नुपर्छ भन्ने कुरामा पनि राजनीतिक नेतृत्व तहमा कहिल्यै पनि विवाद भएन।
सम्मेलनमा संयुक्त राष्ट्र संघका प्रतिनिधि हाना सिंगरले नेपालले द्वन्द व्यवस्थापनमा विश्वमा उदाहरणीय काम गरेको बताउनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। हिजो बोलाइएकोमा बैठक नबसी आज बिहान 11 बजेसम्मका लागि सूचना जारी गरी बैठक स्थगित गरिएको थियो। विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले आज बिहान 11 बजे बस्ने गरी समय निर्धारण गर्नुभएको संघीय संसद सचिवालयबाट जारी सूचनामा उल्लेख गरिएको छ। हिजोको बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरी प्रतिपक्षीहरूले अवरोध गरेका थिए। प्रतिपक्षी दलहरूले हिजो राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेका छन्। विद्युत प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिपक्षी दलहरूका सांसदहरूले बैठक अवरूद्ध गरेका हुन्। बैठक शुरू भए लगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउनुका साथै सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग समय माग गरी विपक्षी दलहरूका तर्फबाट नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भूषालले कार्यकारी निर्देशक पदबाट घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्रीले स्पष्ट जवाब नदिएसम्म सभा चल्न नसक्ने बताउनुभयो। त्यसपछि कांग्रेस सांसद कृष्ण प्रसाद सिटौलाले प्रतिस्थापन विधेयक प्रमाणीकरण नहुने अवस्थामा पुग्न दिन नहुने भन्नुहुँदै बैठकमा अवरोध नगर्न सत्तापक्षका तर्फबाट आग्रह गर्नुभयो। राष्ट्रिय सभाको बैठक आज दिउँसो 1 बजेपछि बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीहरूले सदन अवरूद्ध गरिरहेको बताउनु भएको छ। महिला उद्यमी महासंघको 8 अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले गैर विषयलाई मुद्दा बनाएर एउटा निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरूद्ध गर्न नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले चैत्र 18 गतेभित्र जारी अध्यादेशहरू प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने गरी तयारी भइरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी सदन अवरूद्ध गर्न लागेकोमा चिन्ता व्यक्त गर्नुभयो। चैत्र 18 गतेसम्म चल्ने मेलामा महिला उद्यमीहरूद्वारा उत्पादित नेपाली वस्तुहरूको प्रदर्शनी राखिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपाली जनताले संविधान सभा मार्फत लोकतान्त्रिक गणतन्त्र ल्याएकाले गणतन्त्रको विकल्प नभएको बताउनु भएको छ। नेपाली कांग्रेसको मानवाधिकार विभागले पार्टीको केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजना गरेको कार्यक्रममा सभापति देउवाले राजतन्त्र पुनस्थापना हुने विषय असम्भव भएको बताउनुभयो। सभापति देउवाले वर्तमान संविधान जनताको चाहना बमोजिम बनेकाले यसको सफल कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनुभयो। मानवाधिकारप्रति नेपाली कांग्रेसको प्रतिबद्धता व्यवहार र वास्तविकता विषय कार्यक्रममा सभापति देउवाले संविधानले सम्पूर्ण नागरिकलाई समेटेको उल्लेख गर्नुहुँदै त्यसको कार्यान्वयन महत्वपूर्ण भएको बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले संविधान अनुसार अरूको अधिकारको हनन हुने गरी कुनै पनि काम गर्न नहुने बताउनुभयो। संविधान सभाका सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले नेपाली कांग्रेसले नै जनतालाई रैतीबाट जनतामा परिणत गरेकाले अधिकारको कार्यान्वयनमा पनि कांग्रेसले नै नेतृत्व लिनुपर्ने बताउनुभयो। उहाँले कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा 2047 सालमा स्वतन्त्रता सम्बन्धी हक कायम भएको र अघिल्लो संविधानमा भएको मृत्युदण्ड दिने व्यवस्था हटाई मानवाधिकार संरक्षणका पक्षमा उत्कृष्ट काम भएको स्मरण गर्नुभयो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विषयको विरोध तथा गणतन्त्र संस्थागत गर्दै प्रतिगामी गतिविधिलाई निरुत्साहित गर्नुपर्ने माग राखी आज समाजवादी मोर्चाले काठमाडौँमा प्रदर्शन गर्ने भएको छ। प्रदर्शनलाई अन्य प्रतिपक्षी दलहरूले पनि समर्थन गर्ने जनाएका छन्। त्यसै गरी व्यवस्था विरोधीहरूको एउटा समूहले पनि काठमाडौँमा आज प्रदर्शनको तयारी गरेको बुझिएको छ। गृह मन्त्रालयले प्रतिपक्षी दलहरू एवं विभिन्न समूहका नाममा आज सड़कमा फरक फरक प्रदर्शन हुन लागेको सन्दर्भमा सुरक्षा व्यवस्था कड़ा पारिएको जनाएको छ। बिहानैदेखि ट्राफिक व्यवस्थापन गरी झडप एवं मुठभेड हुन नदिने गरी सुरक्षा सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिनुभयो।
पहिलो सुरुमा त यी विरोध प्रदर्शनका स्थानहरू फरक फरक ठाउँमा दिएको छ त्यो कार्यक्रम स्थल, त्यसले गर्दाखेरि पनि अब एक दुईटामा त्यो सम्भावना कम हुन्छ। त्यसै गरिकन र्यालीहरू जुन ठाउँबाट सुरु हुन्छ र जुन ठाउँमा आएर जम्मा हुन्छन् त्यो फरक ठाउँमा छ। यदि त्यस्तो भइहाल्यो भने पनि तिनीहरूलाई डाइभर्ट गरेर छुट्टै ठाउँमा पठाउने व्यवस्था मिलाइएको छ एउटा, र अर्को चाहिँ ट्राफिकहरूलाई चाहिँ म्यानेजमेन्ट गर्नको लागि जुन जुन ठाउँमा कार्यक्रमहरू हुन्छ र जुन ठाउँमा अलिकति मान्छेहरू जम्मा हुन्छ त्यसबाट चाहिँ ट्राफिक डाइभर्सन गर्ने अथवा ती र्यालीहरूलाई चाहिँ अलिकति व्यवस्थित गराएर सडकको एउटा साइडबाट लिएर गएर अरू ठाउँ खुल्ला गर्ने व्यवस्था मिलाइएको छ। त्यसै गरेर यो दुईटा एक अर्कामा त्यो अन्य अवांछित क्रियाकलापहरू पनि नहोस् ती समूहबाट भनेर अब त्यसै ठाउँमा पनि विशेष गरेर आवश्यक संख्यामा सदस्यीय घटनाहरूको कर्डन ड्युटी लगायतका घटनाहरू मिलाइएको अवस्था थियो।
अनि यो ट्राफिक व्यवस्थापन चाहिँ कसरी मिलाइएको छ त?
एउटा कार्यक्रम स्थल तिनकुनेतिर भएको कारणले गर्दाखेरि त्यो एरियामा अलिकति के ट्राफिक कन्जेक्सन हुनसक्छ, तर त्यसमा पनि अलिकति बाटो ठुलो भएको ठाउँमा चाहिँ यदि तिनीहरू मान्छे जम्मा भइहाल्यो भने एकतिर साइड लगाएर अनि बाटो खुल्ला गर्ने व्यवस्था गरिएको छ। यस्तै अब यता प्रदर्शन भएको हुने कार्यक्रममा पनि त्यो बिचको बाटोहरूमा चाहिँ ट्राफिक डाइभर्सन गर्ने अन्य स्थानमा चाहिँ स्पोटले खुल्ला गर्ने व्यवस्था मिलाइएको छ। अब अलिकति कन्जेसन चाहिँ यदि जुलुस भएर त्यो कार्यक्रम स्थलसम्म जाने सम्ममा अलिकति केही ट्राफिक कन्जेसन हुनसक्छ, नभए त्यसपछि कार्यक्रम उपछि चाहिँ लगभग स्मुथ नै हुन्छ ट्राफिक पनि।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायक महानिरीक्षक दिनेश कुमार आचार्य। राष्ट्रिय मानवाधिकार आयोगले आफ्ना मागहरू राखेर प्रदर्शन गर्दा र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा अरूको अधिकारको पनि हेक्का राख्नुपर्नेमा जोड़ दिएको छ। शान्तिपूर्ण तरिकाले ती कार्यक्रमहरू गर्न मानवाधिकार आयोगले अपील गरेको छ। आयोगले समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल एवं संगठनहरूले आज उपत्यकामा शक्ति प्रदर्शनको तयारी गरेको प्रति ध्यानकर्षण गर्दै अपील जारी गरेको हो। आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गर्नुभएको अपीलमा आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुन आग्रह गरिएको छ। नेवार समुदायका अगुवाहरूले आफूहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पार्नु भएको छ। नेवा समुदायका अगुवाहरू मल्ल के सुन्दर, हितकर वीर सिंह कंसाकार र प्राध्यापक डाक्टर नरेशमान बज्राचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजतन्त्रात्मक निरंकुश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवार समुदाय लगायतका अन्य समुदायलाई दमन गरेको उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा नेवार समुदायले समेत देशभरका जनताको सहभागितामा भएको दोस्रो जनआन्दोलनले नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतान्त्रिक व्यवस्था बहाली गरेको उल्लेख गरिएको छ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मानसिंहले लोकतान्त्रिक गणतन्त्र मार्फत प्राप्त अधिकारलाई डगमगाउन दिन नहुने बताउनु भएको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको 44 स्थापना दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले कसैले भाषण गरेकै भरमा जनताको अधिकार खुम्च्याउन नसकिने बताउनुभयो। उपप्रधानमन्त्री सिंहले बाढ़ी पहिरोले क्षतिग्रस्त बनेपा, पनौती र धुलीखेलमा संचालित खानेपानी आयोजना पुननिर्माणका विषयमा एसियाली विकास बैंकले चासो दिएको र मन्त्रालयले पनि ताकेता गरी छिटो निर्माण अघि बढ़ाइने जानकारी दिनुभयो। गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै पार्टी र सरकारवालाहरूसँगको व्यापक छलफलपछि सहमतिको वातावरणमा हुने बताउनु भएको छ। नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर 3 हिजो भैरहवामा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले संविधान बनेको 10 वर्ष भएको र यसका राम्रा र जटिल देखिएका पक्षमा समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो। गृहमन्त्री लेखकले मुलुक निरंकुश र तानाशाही व्यवस्था फालेर लोकतान्त्रिक व्यवस्थामा अघि बढ़िसकेकाले फेरि निरंकुशता र तानाशाहीतर्फ जाने सम्भावना नरहेको स्पष्ट पार्नुभयो। काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा छरिएर रहेका नेवार समुदायले आज दशैंपछिको ठूलो पर्वका रूपमा पाहाचर्य पर्व विभिन्न कार्यक्रम गरी मनाउँदैछन्। कतिपयले यसलाई पासाचर्य पनि भन्ने गर्दछन्। नेवार भाषामा पाहाको अर्थ पाहुना र पासाको अर्थ साथी हो। चर्हे चन्द्रमासको भित्तेपात्रो अनुसार 14 दिनलाई भन्ने गरिन्छ। यस दिनका दिन खाइने विशेष खाद्य वस्तुमा लसुन समेत भएकाले कसै कसैले यसलाई लसुने चाड पनि भन्ने गरेका छन्। आज नेवार समुदायका बालबालिका, युवा युवती, वृद्धवृद्धाले बिहानै सूर्योदय भन्दा अघि उठी मध्यान्नसम्म हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, त्यसै गरी कंगेश्वरी आदिका पीठ, देवी, भैरव, गणेश आदि देवताको दर्शन र पूजा गर्ने गर्दछन्। मानिसहरूले दिउँसोदेखि बेलुकीसँग आआफ्ना घरमा परिवारसँग बसी विभिन्न प्रकारका खानेकुरा खाने गर्दछन्। पाहाचर्यका दिन मुख्यतया समय बजी खाइन्छ। यसमा चिउरा, बोडी, अण्डा, बारा, साग, अचार, आलु, माछा, त्यसै गरी भटमास लगायतका परिकार हुन्छ। यस वर्षको पहिलो दिन बिहान विभिन्न शक्तिपीठहरूमा पूजा गरी बेलुकी भस्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गर्ने पाहाचर्यको परम्परा रहेको छ। आज लुकु महादेव भन्दै महादेवको एउटा आकृतिलाई जमीनमुनि लुकाएर पूजा गर्ने परम्परा समेत छ। घर घरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मूलाको पहेलो र सेतो फूल राखेर पूजा गर्ने गरिन्छ। यस अवसरमा कंगेश्वरी लगायतका विभिन्न शक्तिपीठ देवी देवताका मूर्तिको खटजात्रा गर्ने समेत प्रचलन रहेको छ। पाहाचर्यको दोस्रो दिन घुँडे जात्राका दिन 2 वर्षसम्मका बालबालिकालाई मरजा खुवाइन्छ। 84 व्यञ्जनसहितको उक्त परिवार परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास रहेको छ। पाँचरेको अन्तिम दिन आइतबार दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गर्ने गरिन्छ। इलामको रोङ गाउँपालिकाले गुरू किसान छनौट गरी कृषिमा नयाँ कार्यको थालनी गरेको छ। इलाम संवाददाता सविता पाण्डेको यो रिपोर्ट।
कृषि पेसालाई सम्मानित पेसाको रूपमा विकास गर्न र उत्पादनमा प्रतिस्पर्धा गराउन 121 जनालाई गुरू किसान छनौट गरेको छ। गुरू किसान छनौट गरी सम्मान गरेकोमा यहाँका किसानहरूमा उत्साह देखिएको छ। किसानलाई अघि बढाउन गुरू किसान छनौट गरेकोमा स्थानीय दुर्गा सुब्बा उत्साहित हुनुहुन्छ।
एकदम राम्रो, खुसी लाग्यो। अहिलेसम्म अब किसानलाई चाहिँ अब खासै अब तल्लो दर्जामा हेरिन्थ्यो नि त, गुरू किसानमा छनौट भएर अब उहाँले पनि सम्मान गर्नुभयो होइन। अब यहाँको मुख्य आय स्रोत नै कृषि हुनाले गर्दाखेरि अब कृषिलाई चाहिँ अब अझ हामीले राम्रो आधुनिक तरिकाले लानुपर्छ।
गाउँपालिका भित्रका करिब 5,000 किसानहरूबाट अगुवा किसान छनौट गरी गुरू किसान घोषणा गरिएको गाउँपालिकाले जनाएको छ। मेहनती, कृषिमा नयाँ प्रयोग खोज गर्ने यहाँका व्यावसायिक र निश्चित मापदण्ड पूरा गर्ने किसानहरूबाट गुरू किसान छनौट गरिएको छ। कृषि कर्ममा निरन्तर लाग्नेहरूको लागि गुरू किसान कार्यक्रम सकारात्मक रहेको भन्दै अगाडि बढ़ाउन अरू धेरै कार्यक्रम गर्नुपर्ने गुरू किसान छनौट हुनुभएका रंजित राई बताउनुहुन्छ।
जुन हिसाबले एउटा जुन संकल्प बोकेर जुन सपना बोकेर लागिरहेको छ, त्यसमा चाहिँ स्थानीय सरकारले कमसे कम यो प्रयत्न गरे, यसलाई सकारात्मक एउटा चाहिँ सूचकको रूपमा लिनुहोस्।
कृषि पेसाबाट किसान पलायन हुनबाट रोक्न गुरू किसान छनौटले सघाउ पुग्ने जनाइएको छ। गुरू किसान व्यवस्थापन कार्यविधि निर्माण गरी अघि बढ़ेको गाउँपालिकाले सोही आधारमा कम्तीमा 300 गुरू किसान प्रवर्धन गर्ने लक्ष्य लिएको छ। किसानहरूले कार्यविधिमा तोकिएको मापदण्ड पूरा गरेपछि मात्रै गुरू किसान सूचीमा दर्ता हुने रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङबोले बताउनु भएको छ। रोङ गाउँपालिकाले यसअघि गुन्द्रुक, मह, बेसार, तिते करेला र सिस्नो लगायतका स्थानीय कृषि उत्पादनलाई ब्रान्डिङ गरेर बजारीकरण गरी नमूना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर संकटमा रहेको बताउनु भएको छ। दाङको घोराईमा हिजो आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रको सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदरको माग गर्दै कुलमाल घिसिङले सर्वोच्च अदालतमा हिजो रिट निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार उहाँको रिटमा आज सुनवाई हुनेछ। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति र कार्यक्रमहरूलाई उत्कृष्ट बनाउन प्रयत्न गर्नुपर्ने बताउनु भएको छ। धादिङका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग हिजो छलफल गर्नुहुँदै उहाँले कृषिमा भएको लगानीको प्रतिफल आउने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभयो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले चक्रपथ बाहिर रहेका महानगरका ओडाको पूर्वाधार निर्माणमा बढ़ी बजेट विनियोजन गर्ने बताउनु भएको छ। ललितपुर महानगरले आफ्नै लगानीमा निर्माण सम्पन्न गरेको ओडा नम्बर 14 25 र 26 जोड्ने नखुखोलामा निर्मित मोटरेबल पुलको हिजो उद्घाटन गर्नुहुँदै प्रमुख महर्जनले महानगरमा चक्रपथभित्र रहेका ओडामा सड़क पूर्वाधारको विकासमा ठूलो रकम खर्चनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुहुँदै चक्रपथ बाहिरको पूर्वाधार निर्माणमा महानगरले बढ़ी लगानी गर्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले व्यावसायिक, वैचारिक र सांगठनिक काममा सक्रिय हुन नयाँ कमिटिलाई आग्रह गर्नुभयो। इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा 25 भन्दा बढ़ी प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायलले गत एक वर्षभन्दा बढ़ी समयदेखि गरेको कार्यवाहीमा हालसम्म 50,000 भन्दा बढ़ी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन्। इजिप्टको लालसागरमा पर्यटक पनडुब्बी डुब्दा कम्तीमा 6 मृत्यु भएको छ। लालसागर प्रशासनले जारी गरेको विवरण अनुसार आपतकालीन टोलीले 29 बचाउन सफल भएको छ। दक्षिण कोरियाको दक्षिण पूर्वी क्षेत्रमा लागेको डणेलोमा परि मृत्यु हुनेको संख्या 27 नागेको अधिकारीहरूले जनाएका छन्। आगलागीका कारण धेरै वन जंगलको क्षेत्र नष्ट हुनुका साथै 10,000 मानिस विस्थापित भएका छन्। स्थानीय मानिसहरूलाई उद्धृत गर्दै अधिकारीहरूले मृत्यु हुनेमा धेरैजसो 60-80 वर्ष उमेरसम्मका मानिस रहेको जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको छ। छलफलमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंकभन्दा नीतिगत रूपान्तरणलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। अर्थमन्त्री पौडेलले संघीयताको मूल मर्म र भावना, संघ प्रदेश र स्थानीय तहको भूमिका, प्रदेश र स्थानीय तहको भूमिका अनुसार संघमा रहेका कार्यक्रम तथा आयोजनाको हस्तान्तरण, तीनै तहका सरकार बीचको समन्वय र साझेदारीलाई बजेटमा सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभयो। अर्थमन्त्री पौडेलले 3 करोड़ भन्दा कमका आयोजना समावेश नगर्न पनि अनुरोध गर्नुभयो। दुई दिन अघि अर्थ मन्त्रालयले विषयगत मन्त्रालयसँग छलफल गरी बजेट विनियोजनका साथै पूँजीगत खर्चमा विशेष ध्यान दिन आग्रह गरेको थियो। अर्थ मन्त्रालयले आगामी बजेटका सम्बन्धमा 16 मन्त्रालयसँग छलफल गरिसकेको छ भने बाँकी मन्त्रालयसँग पनि छलफल गर्ने कार्यक्रम छ। लगानी र प्रतिफल सुनिश्चित भएका भारतीय व्यापारिक घरानाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आफूहरू तयार रहेको बताएका छन्। भारत स्थित नेपाली राजदूतावास र भारतीय हरित ऊर्जा महासंघको संयुक्त आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इपानको संस्थागत सहभागितामा नयाँ दिल्लीमा आयोजित नेपाल भारत इनर्जी समिटमा सहभागी भारतका व्यावसायिक घरानाले नेपालमा भारतीय लगानीको नीतिगत सुरक्षा हुनुपर्नेमा जोड़ दिएका हुन्। भारतीय ऊर्जा मन्त्रालयका अतिरिक्त सचिव आकाश त्रिपाठीले नेपाल र भारत बीच 1000 मेगावाट विद्युत आदान प्रदानको संरचना तयार भइसकेको र 8000 मेगावाट विद्युत आदान प्रदान गर्ने क्षमताका 4 प्रसारणलाई निर्माणाधीन भएकाले नेपालमा उत्पादित विद्युत भारत निर्यातका लागि समस्या नहुने बताउनुभयो। भारतका लागि नेपाली राजदूत डाक्टर शंकर शर्माले नेपाल सरकारले अघि सारेको सन् 2035 28,500 मेगावाट विद्युत उत्पादनको लक्ष्य प्राप्तिका लागि दूतावासले सम्मेलन आयोजना गरेको बताउनुभयो। चालू आर्थिक वर्षको 8 महिनामा बंगलादेशबाट 2,96,91,00,000 मूल्य बराबरका माल सामान आयात भएको छ भने 27,68,00,000 मूल्य बराबरको सामग्री बंगलादेश निर्यात भएका छन्। काकटभिट्टा स्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुभाष पाण्डेका अनुसार बंगलादेशबाट सबैभन्दा धेरै 1,60,00,000,000 बराबरको अप्रशोधित जुट आयात भएको छ। यो साता कारोबारको अन्तिम दिन पूँजी बजारमा उल्लेख्य सुधार देखिएको छ। बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 41.43 अंकले बढेर 2,663.30 कायम भएको छ।
नेपाल एएफसी महिला एसिया कप 2026 छनौटको समूह एफमा परेको छ। एसियाली फुटबल महासंघ एएफसीले बिहिबार सार्वजनिक गरेको ड्र अनुसार समूह एफमा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलंका छन्। यो समूहका खेल उज्बेकिस्तानमा हुनेछ। छनौटका खेलहरू जुन 23 जुलाई 5 हुनेछ। छनौट चरणमा 34 टोली प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई 8 समूहमा विभाजन गरिएको छ। 2 समूहमा 5 र 6 समूहमा 4 टोली छन्। प्रत्येक समूहका विजेताले एसिया कपमा स्थान बनाउनेछन्। नेपाली युवा क्रिकेट टोलीले एक खेल अगावै दिल्ली U19 टोली विरूद्धको अभ्यास श्रृंखला आफ्नो पक्षमा पारेको छ। वीरगंजको नारायणी क्रिकेट मैदानमा बिहिबार सम्पन्न 2 खेलमा नेपालले 102 रनको फराकिलो जित दर्ता गर्यो। जितसँगै नेपालले 3 खेलको श्रृंखला 2-0 अग्रता लिएको छ। पहिलो खेलमा नेपाल 5 विकेटले विजयी भएको थियो। नेपालले प्रस्तुत गरेको 193 रनको लक्ष्य पछ्याएको दिल्ली 30.4 ओभरमा 90 रनमै समेटियो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 192 रनको युगफल तयार पारेको थियो। श्रृंखलाको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ। विभागीय डर्मीमा नेपाल पुलिस क्लब विरूद्ध 4 विकेटको जित निकाल्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। जितसँगै आर्मीले 9 खेलमा 16 अंक जोड्यो। पहिलो पराजय बिहोरको पुलिसको पनि समान खेलबाट 16 अंक नै रह्यो। समान अंक भए पनि नेट रन रेटका आधारमा पुलिस शीर्ष र आर्मी 2 स्थानमा रहँदै फाइनलमा पुगे। भैरवाको स्ट्याटेक ओभलमा पुलिसले प्रस्तुत गरेको 149 रनको लक्ष्य आर्मीले 41 ओभरमा 6 विकेट गुमाउँदै पूरा गर्यो। अर्को खेलमा मध्य प्रदेशले सान्त्वना जित दर्ता गरेको छ। मधेसले लीग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरूद्ध 4 विकेटको जित निकाल्यो। जितसँगै 9 खेलमा 8 अंक जोडेको मधेसले 7 स्थानमा रहेर लीगको अन्त्य गरेको छ। पराजित बागमती समान खेलबाट 8 अंकका साथ 4 स्थानमा रह्यो। सिद्धार्थ नगर क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको 260 रनको लक्ष्य मधेसले 46.1 ओभरमा 6 विकेट गुमाउँदै पूरा गर्यो।
अब मौसम सम्बन्धी जानकारी। आज कोशी र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही सोही प्रदेशको पहाड़ी भागका एक स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। साथै उक्त प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात समेत हुने एवं लुम्बिनी प्रदेश लगायतका सुदूरपश्चिम क्षेत्रका तराईका केही भागमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.8 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:59 भयो भने सूर्यास्त भरे साँझ 6:19 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्याउन पूर्ण सहयोग रहने प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताको प्रतिबद्धता, प्रतिपक्षी दलहरूद्वारा संघीय संसदको बैठक सञ्चालनमा हिजो पनि अवरोध, विपक्षीले अर्थहीन विषयमा सदन अवरूद्ध गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी। प्रतिपक्षी दल र पक्षहरूको प्रदर्शनलाई लिएर राजधानीमा उच्च सुरक्षा सतर्कता अप्नाइएको गृह मन्त्रालयद्वारा जानकारी। आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन गर्न नहुनेमा मानव अधिकार आयोगको जोड। काठमाडौँ उपत्यकासहित देशभरका नेवार समुदाय आज परम्परागत पाँचचर्य पर्व मनाउँदै र इजरायली आक्रमणमा गाजामा 25 जनाको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।